नमस्ते सबैजनालाई. आज हाम्रो तन्देरी डबली पोडकास्टमा चाहिँ म कैलाश नेपाने छु र मेरो साथमा हुन्छ नवीन दाई. आज नवीन दाई र म भएर चाहिँ हाम्रो पोडकास्ट चलाइरहेछौँ होइन. अनि यसमा चाहिँ सम्भवतः नवीन दाईको विशेषज्ञता विज्ञता पोलिटिकल अवेरनेस अलिक पोलिटिकल अवेर हुनुहुन्छ हाम्रो दाई होइन. त्यही भएर म चाहिँ आज पोलिटिकल नलेज अलिकति एक्वायर गरौँ अलिकति गेन गरौँ भनेर चाहिँ अब दाईसँग म चाहिँ राजनीतिक कुरा गर्न गइरहेको छु जुनमा चाहिँ म चाहिँ अलि जेरो नै छु होइन. त्यही भएर म जस्तो पनि क्वेसन सोध्न सक्छु कि के कसो दाई.
हुन्छ हुन्छ तिमीले भने जस्तो तर पोलिटिकल अवेर त होला होइन तर पोलिटिकल विज्ञ चाहिँ होइन.
जे भयो नि म भन्दा खतरा हो तपाईँ मलाई त्यति थाहा छ होइन.
ओके त्यो गरौँ न त ल. अहिलेको राष्ट्रपति
विद्यादेवी भण्डारी चेन्ज भएको छैन नि होइन.
अनि प्रधानमन्त्री
प्रचण्ड
गृहमन्त्री
हाम्रो भगवान् रवि लामिछाने.
ओके भगवान् हो. त्यसपछि
शिक्षा मन्त्री बन्छ है दाई. शिक्षा मन्त्री को भन्यो त अब शिशिर खनाल
सभामुख
थाहा भयो नि दाई. सभामुख बन्छ र
बन्छ कि नि. देवराज घिमिरे
नाम सुनेको थिएन मैले. देवराज घिमिरे
लास्ट क्वेसन है. प्रमुख प्रतिपक्षी दलको नेता
हो यो क्या दाई. सबसे कन्फ्युजिङ कुरा नै यही हो. मैले तपाईँलाई बुझ्न खोजेको कुरा नै यही हो. तपाईँलाई सोध्न खोजे नै यही हो है. अब मैले अस्तिदेखि सरकार जब गठन भयो बन्यो के भयो होइन त्यतिखेर मैले प्रतिपक्ष नै छैन देशमा भन्ने सुनिरहेको थिएँ कता कता कता. अनि त्यो युट्युबतिर नै आइरहेको थियो विज्ञहरूको कुरा प्रतिपक्षै छैन अब त देशमा भन्छ होइन. अनि प्रतिपक्ष त दुईजना मात्रै रहे क्या. त्यो एकजना के अरे
प्रेम सुवाल अर्को चित्रबहादुर
केसी बुढा. अनि तिनीहरू दुइटा मात्रै प्रतिपक्ष अरे होइन. अब अरू त कोही छैन अरे क्या. मैले चाहिँ प्रतिपक्ष भन्ने नै बुझाएर हुन्छु कि जस्तो लाग्यो नि दाई. खास प्रतिपक्ष भने के हो दाई.
ओके लेट्स डु द सिम्पल के.
ओके
सो डिक्सनरी मिनिङ हेऱ्यो भने के होला. सो प्रतिपक्ष को अपोजिट के हो.
विपक्ष.
ओके विपक्ष नै हो कि खासमा प्रतिपक्ष भनेको. सो विपक्ष भनेको
अब जम्मा दुईजना हो विपक्ष संसदमा.
अब यस्तो छ त्यसमा त कानुनी कुरा छ होइन. सो पहिला अलिकति यो प्रतिपक्ष भनेकै के हो भनेर कुरा गरौँ होइन अलिकति. अनि त्यसपछि त्यसमा कुरा गरौँला. त तिमीले अघि भने जस्तो प्रतिपक्ष भनेको चाहिँ सिम्पल छ कि. तिमीले हेऱ्यौ भने एउटा चाहिँ पक्ष भनेको चाहिँ एउटा जो मान्छे फर्ममा छ होइन. सो अहिले चाहिँ सरकारमा अथवा संसदमा हेर्दाखेरि चाहिँ सरकार कसरी बन्छ भन्दाखेरि सदनबाट भोट अफ कन्फिडेन्ट लिएर एकजना कोही मान्छेले चाहिँ मसँग बहुमत छ होइन सो म चाहिँ सरकार हाक्न सक्छु देश चलाउन सक्छु भनेर जो अगाडि आउँछ सो ऊ चाहिँ के भयो सरकार भयो पक्ष होइन सत्तापक्ष भयो. सो अर्को के हुने भयो भने जो चाहिँ त्यसमा सत्तापक्षको त्योवाला कुरामा पार्ट लिएन नि होइन सो त्यो चाहिँ विपक्षी हुने भयो. तिमीले अघि भनेको चाहिँ सिम्पल के थियो भने सबैले भोट हाले सो त्यही भएर अब सबैजना सत्तापक्ष भयो विपक्षीको त भन्ने एउटा एकदम ठुलो क्वेसन हो. तिमीले अघि सोधेको जस्तो त्यो क्वेसन चाहिँ अहिले एकदम धेरै डिस्कर्समा पनि छ होइन. त्यो चाहिँ के कुराले भनेको छ भने सङ्घीय संसदको पदाधिकारी तथा सदस्य पारिश्रमिक सुविधा सम्बन्धी ऐनले चाहिँ के भन्यो त्यसले क्लियरली नै लेखाएको छ क्या. सरकारलाई समर्थन गर्ने विश्वासको मत दिने दललाई सत्ता साझेदार दलकै रूपमा उसले व्याख्या गरे. त्यसले चाहिँ त्यसले के भन्यो भने यदि तिमीले सरकारले विश्वासको मत माग्दाखेरि चाहिँ भोट हाल्यो भने तिमी त सत्तापक्ष नै हो भनेर व्याख्या गर्यो. तर अब तिमीले अघि भने जस्तै क्वेसन्स कहाँनिर उठ्यो भने त्यसरी नै अब अस्ति भोट हुँदाखेरि चाहिँ के भने काङ्ग्रेसले पनि भोट हाल्यो होइन. सो प्रचण्डको नेतृत्वमा सरकार बनाएको छ त्यहाँनिर चाहिँ. त्यसपछि प्रचण्डको सरकारमा चाहिँ माओवादी एमाले राजसभा होइन त्यसपछि जनमत अनि उन्मुक्ति सबै पार्टीहरू गाछन् नि त. अनि अब काङ्ग्रेसको त तर मन्त्री त बनाएको छैन होइन रापरपा तर काङ्ग्रेसको मन्त्री त बनाएको छैन. तर त्यही भएर अब त्यो हिसाबले हेर्ने हो भने चाहिँ भोट हालेको हिसाबले चाहिँ अब सत्तापक्ष.
ओके अनि अब यो विपक्षको भूमिका चाहिँ के हुन्छ त. या प्रतिपक्षको भूमिका के हुन्छ अब त्यसमा. खास त अब पहिला देखिरहे त अब सरकारको अपोजिटमा बस्ने मान्छेहरू विपक्ष प्रतिपक्ष हुने भयो होइन. प्रतिपक्षले चाहिँ अब कस्तो भूमिका खेल्छ त दाइ. अब आवाजहरू पहिला उठाए जसरी उठ्छ कि उठ्दैन त.
अब संसदीय व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष भनेको चाहिँ सबैभन्दा धेरै मत ल्याउने अथवा बहुमत पुर्याउन सक्ने दलले चाहिँ सरकार सञ्चालन गर्ने हो. अनि त्यो जसले चाहिँ त्यो गरेन त्योभन्दा बाँकी हुन्छ नि त्यो बाँकीले चाहिँ के गर्ने हो भने प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो. अनि त्यसमै के हुन्छ भने अहिले हाम्रो बनेको सरकार चाहिँ के भने कुनै पनि दलले बहुमत पुर्याउन सकेन होइन. अब जसले बहुमत ल्याएन त्यसले सरकार चलाउन सकेन होइन पुगेन भने चाहिँ उसले संयुक्त सरकार निर्माण गर्छ. अनि संयुक्त सरकार बनाउँदाखेरि चाहिँ के हुन्छ भने ल जस्तै तिमी म अरू 5-7 जना मिलेर चुनाव लडेको थियो, मैले स्पष्ट बहुमत ल्याइनँ होइन, मसँग मात्र पुरै भएन भने मैले के गर्छु भने तिनवटा जोडेर चाहिँ ओके हामीसँग छ भनेर बनाएँ। अब अहिले के भयो भने सबै बनाइयो, तर सबैले चाहिँ सहमत 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 गरेर सबैले मलाई मात्र सपोर्ट गर्यो भने चाहिँ सो प्रतिपक्ष नै नहुने भयो। सो प्रतिपक्षको चाहिँ तिमीले अघि भने जस्तो के हो त त्यसको भूमिका भन्दाखेरि चाहिँ सबैभन्दा ठुलो प्रतिपक्षको भूमिका भनेको सदनमा खबरदारी गर्ने हो। एउटा भनाइ नै छ कि सरकारको चाहिँ सधैँ देशको सरकार चाहिँ सधैँ सत्ता पक्षको हुने भयो, सरकार होइन सरकार सत्ताको भयो। सो संसद चाहिँ सधैँ प्रतिपक्षको हो अरे कि, त्यही भएर यो प्रतिपक्षको काम भनेको चाहिँ सदनमा खबरदारी गर्ने अनि सरकारलाई मनोमानी गर्नबाट रोक्ने उसको एकदम प्रमुख दायित्व हो होइन। अनि अर्कोतर्फ जनताको आवश्यकता समाजमा देखा पर्ने समस्या उजागर गर्दै ओके यस्तो यस्तो समस्या छ यसलाई चाहिँ काम गर्नु पर्यो भनेर बाध्य पार्ने काम पनि प्रतिपक्षकै हो। अनि सरकारले गर्ने हरेक कामको गुण दोषको आधारमा जस्तै केही काम गर्यो, केही नीति ल्यायो, केही एक्सन गर्यो होइन, केही काम गर्यो भने सो त्यो काम चाहिँ ओके राम्रो र नराम्रोको आधारमा चाहिँ त्यसको आधारमा उसले समर्थन अथवा यो भएन भनेर विरोध गर्ने काम पनि प्रतिपक्षकै होइन। त्यस्तै अर्को शक्तिशाली प्रतिपक्ष भयो भने मात्र सदनको काम चाहिँ एकदम प्रभावकारी रूपमा हुन्छ। अब प्रतिपक्ष विहीन भयो भने चाहिँ के भन्छ सरकारले मनोमानी गर्ने चान्सेस बढी बन्छ होइन, जनताको आवाजहरू चाहिँ नआउन सक्छ, कुण्ठित हुनसक्छ, राजनीतिक दलले आफ्नो कर्तव्य बिर्सिँदै जाँदा यस्तो अवस्थाहरू जेनरली देखिने गर्छ प्रतिपक्षको है। सो सबसे इम्पोर्टेन्ट पार्ट चाहिँ के हुन्छ भने संवैधानिक आयोगहरू छ नि, जस्तै संवैधानिक आयोग भनेको चाहिँ अख्तियार भयो, त्यसपछि निर्वाचन आयोग, मानव अधिकार आयोग, यस्तो एउटा संवैधानिक आयोगहरू छन् नि होइन धेरैवटा। त्यो संवैधानिक आयोगकोहरू चाहिँ के भन्छ राजनीतिक नियुक्ति हुन्छ नि त त्यसमा, त्यो संवैधानिक आयोगहरूमा चाहिँ प्रधानमन्त्री चाहिँ अध्यक्ष हुन्छ त्यसको, अनि त्यसको पदेन सदस्य चाहिँ प्रमुख प्रतिपक्षी दलको नेता हुन्छ कि। अब त्यो हुने बित्तिकै के भयो भने त्यहाँनिर चाहिँ सहभागी हुने व्यक्तिकै अभाव हुने हो कि, त्यो हुने बित्तिकै चाहिँ यसले विधिको शासन हुँदैन कि भन्ने एउटा प्रश्न हो होइन। अर्को जस्तै प्रतिनिधि सभाको अन्तर्गत चाहिँ अर्को के हुन्छ भने समिति हुन्छ, लेखा समिति भन्ने हुन्छ, कतिपल्ट सुनिरहे पनि होला होइन, सो छानबिन गरिरहेको हुन्छ नि होइन। त्यसमा चाहिँ के हुन्छ भने लेखा समितिको सभापति चाहिँ जहिले पनि प्रमुख प्रतिपक्ष दलको नेतालाई दिन्छ कि, त्यो उसको काम चाहिँ ओहो संसदले काम गरेन यसले काम गरेन छानबिन गरिहाल्ने होइन, त्यो खोजिहाल्ने काम चाहिँ प्रमुख प्रतिपक्षलाई दिने चलन छ। अनि त्यसले चाहिँ के गर्थ्यो भने आर्थिक सुशासनको पाटोमा क्वेसन्स रेज गर्थ्यो होइन, काम गर्थ्यो। तर अब अहिले के भइदियो भने त्यसमा पनि क्वेसन छुट्थ्यो के, किनभने म त्यो पढेरै सुनाउँछु है के छ ठ्याक्कै नियममा भन्ने के छ भने, मैले अस्ति यसो हेरेको थिएँ कि जस्तै सङ्घीय संसदको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा ऐन 2075 दफा 2 खण्ड 9 विपक्षी दलका नेता भनेर स्पष्ट रूपमा व्याख्या गराएको छ हेर है। त्यसमा के भनेको छ भने उपखण्ड 1 लेखिएको छ मन्त्री परिषद गठन गर्ने वा मन्त्री परिषद गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि वा राष्ट्रिय सभामा 10% त्योभन्दा बढी सदस्य भएका दलहरूमध्ये सबैभन्दा बढी सदस्य भएको दललाई प्रमुख प्रतिपक्ष भनेको छ। अहिलेको क्लज के भयो, मन्त्री परिषद गठन गर्ने बेलामा भोट हालिसक्यो काङ्ग्रेसले, अब तिमीले अघि भने जस्तो 2 मान्छे जो नाम भनेको थियो नि त्यो उनीहरूसँग चाहिँ के छैन भने
10% छैन,
10% छैन। त्यसले गर्दा चाहिँ के भयो भने अब भ्याक्युम क्रिएट भयो के। खासमा संसदीय प्रणालीमा चाहिँ सरकार जतिकै महत्त्वपूर्ण प्रतिपक्ष पनि हुने, तर अब अहिले के भइदियो भने लोभमा पऱ्यो क्या ऊ, भागभन्डाको राजनीति भइरहेको छ नि त होइन। अब उसले चाहिँ के भयो भने ओके म पनि ठ्याक्कै भोट हालिदिएँ भने केही पाउँछु कि, सो अरू राजनीतिक लोभ। जस्तै अब अस्ति एकदम ट्रोल पनि भइरहेको थियो क्यारे होइन सरकार गठनको बेलामा, सो स्वस्तानीको माहौल छ सोस्तानीमा, जस्तै चन्द्रावती भन्ने एउटा सोस्तानीमा क्यारेक्टर छ क्या, सो त्यो क्यारेक्टरले चाहिँ के गर्छ भने त्यो सोस्तानीको प्रसादलाई चाहिँ अपमान गरे भएर उसलाई यस्तो सराप हुन्छ होइन, सु एउटा ठाउँमा कहाँ बसिरहेको हुन्छ, पानी खान जाँदाखेरि पानी नै टाढा जान्छ, त्यसपछि अनि एउटा कसले खानेकुरा दिन्छ, खानेकुरा खान खोज्दाखेरि त्यो माटो हुन्छ, अनि त्यो माटो पनि खाइदिन्छु भन्दाखेरि त्यो खरानी हुन्छ, त्यो खरानी नै खान्छु भन्दाखेरि हावाले उडाएर लगाएर हात खाली हुन्छ कि। सो त्यस्तै केही छ। सो अस्ति भर्खर के भयो भने हाम्रो काङ्ग्रेसको भने हालत त्यही भयो, शेरबहादुर देउबाको उसले सबैभन्दा बढी ठुलो दल बनेको काङ्ग्रेस होइन, शेरबहादुरको नेतृत्वमा सरकार बन्ने भनेर पक्का पक्की भइसकेको थियो, भइदियो के भने चन्द्रावतीको हालत पऱ्यो शेरबहादुरको पनि, अब त्यसपछि त उसको हातबाट त सब उस्कियो। अब अहिले के भयो भने उसको चाहिँ कुनै पनि ठाउँमा नियुक्त नहुने भयो, त्यसको मिनिङ त सरकार के अरे ऊ त प्योर प्रतिपक्षी हुने भयो कि, प्योर प्रतिपक्ष भनेको कुनै पनि ठाउँमा उसले भाग नपाउने। जस्तै एउटा सरकार गठनको कुरा त सधैँ, अर्को अब राष्ट्रपतिको चुनाव हुन्थ्यो होइन, उपराष्ट्रपति त्यसपछि सभामुख उपसभामुख अनि सरकारको नेतृत्व धेरै कुरा थियो नि त. सो अब उसले के सोच्यो भने के फ्याट भोट हालिदिउँ न, हाल्यो भने बार्गेनिङ गर्न सकिन्छ कि प्रचण्डलाई, एहे ओ प्रचण्डजी मैले पनि हाल्दा थिएँ नि त तपाईँलाई भोट, त्यही भएर मलाई चाहिँ के अरे राष्ट्रपतिमा भाग दिनु पऱ्यो अथवा उठ पो राष्ट्रपतिमा भाग दिनु पऱ्यो, यो भागभन्डा खोज्ने चक्कर होला जस्तो लाग्छ कि मैले बुझे अनुसार चाहिँ.
ओके दाइ, अब तपाईँले अघि भन्नुभयो नि होइन, अब काङ्ग्रेस अब सत्तापक्ष अब सरकार बनाउन न उसले भोट हाल्या छ, अब कानुनले के भन्छ, सत्तापक्ष जसले चाहिँ सरकार बनाउन भोट हाल्छ ऊ पनि अटोमेटिकल्ली सत्तापक्षकै हुने भयो. अनि त्यसपछि अर्को भने चाहिँ अब सबैभन्दा ठुलो पार्टी जो चाहिँ प्रतिपक्षमा बस्नुपर्ने थियो ऊ नै अब प्रतिपक्ष हो कि होइन, अब कन्फ्युजन भइसकेँ म आफै होइन. अब अनि लास्ट त ना भन्दा अब कस्तो भन्नु न, अब सब मैले बुझाएको छ भागभन्डाकै हो त दाइ, अब यो भागभन्डा समस्या अनि त्यसपछि अब यो हाम्रो लोकतन्त्रलाई चाहिँ सबैभन्दा ठुलो खतरा भएन दाइ यो एकदम, किनभने अब प्रतिपक्षको सदन अघि भन्नुभएको थियो नि तपाईँले, प्रतिपक्षको सदन हुन्छ देश चलाउने सरकारले हो नि होइन, अब सदनमा नै प्रतिपक्ष नै अब स्ट्रङ भएन कम भयो प्रतिपक्षको भूमिका त्यति देखिन सकेन भने त लोकतन्त्रलाई त बवाल खतरा होला नि दाइ, अब जे पनि हुनसक्छ नि त, अब स्ट्रङली अब भागभन्डामा मान्छे फसिरहेछ भने त उसले एकैचोटि अब ठुलो विरोधहरू त गर्न सक्दैन, विरोध गर्दैन, नैतिकता नैतिक प्रश्न उठ्छ उसलाई, तैँले मलाई सपोर्ट नि गर्ने अनि तैँले मलाई विरोध पनि गर्ने भन्ने हुन्छ नि त, प्रश्न त उठ्छ उडाउँछन् मान्छेले. तर अब के हुन्छ त दाइ, अब समस्या के हो दाइ, भागभन्डा हो दाइ समस्या?
अभियसली मैले देख्दा त
दुर्भाग्य होइन दाइ, यो हामीलाई
त्यो त दुर्भाग्य हो नि, भागभन्डाको राजनीति त अब तिमी आफै हेऱ्यो भने यसपालिको हाम्रो दुइटै चुनावमा स्थानीय तहको चुनावमा पनि भागभन्डा, त्यसपछि अर्कोमा पनि भागभन्डा होइन. सो यो भागभन्डाको राजनीति त एक हिसाबले चलि नै रहेछ होइन. सो अब अहिले तिमीले भने जस्तो सदनवाला कुरालाई हेर्नुपर्दा चाहिँ के भयो भने सरकारमा हुनेहरूले राम्रो काम नगर्दा त्यसको उजागर गर्ने होइन, त्यसको बारेमा प्रश्न गर्ने विपक्षी दलको नेताले त्यसलाई गएर सुसूचित गरेर जनतालाई भन्छ होइन. सो अर्को त प्रतिपक्ष भनेको जहिले पनि त्यसले चाहिँ के गरिदिन्छ भने सधैँ सरकारलाई चाहिँ त्यसले चेक एन्ड ब्यालेन्स गर्न काम गर्छ, प्रतिपक्ष नै नहुने कुरालाई चाहिँ सामान्य रूपमा हेर्न सक्ने कुरा चाहिँ यो होइन. संसदीय व्यवस्था अनुसार चल्दै आएको देशमा चाहिँ त्यसलाई नै कमजोर पार्ने गरी यो काम चाहिँ खासमा भयो होइन. सो यसले चाहिँ अब गलत मनसाय बोकेको मान्छेहरूलाई अथवा त्यस्तो शक्ति केन्द्रहरूलाई फाइदा पुग्न सक्छ जुन व्यवस्थाको विरोधी छन्. सो होइन यो ए भएन व्यवस्था भएन भन्ने हाला हुन्छ नि, सो त्यस्तोलाई चाहिँ अझ देन एक यो त खासमा व्यवस्थै परिवर्तन गर्नुपर्दो रहेछ भनेर त्यता लाग्न सक्छन् होइन. त्यसले गर्दा के दिन्छ भने अब व्यवस्था परिवर्तनमा त हेर कति हाम्रो कति पुस्ताले त्यो व्यवस्था परिवर्तनमा लागिसके होइन, अब योभन्दा बढी व्यवस्था परिवर्तन गर्नु हामीलाई केही छैन कि.
तर जे होस् लोकतन्त्रलाई खतराको एउटा महसुस त हुनसक्छ नि त.
यो खासमा यो कल्पनै नगरेको कुरा गर्यो भयो यो. त्यही भएर अब तिमीले भनेको जस्तो यो भागभन्डाको राजनीति चाहिँ एकदम धेरै हाबी छ कि. सो यो चाहिँ अब मलाई लागेको के हो भने यो कहाँनिर कसरी के रिफ्लेक्ट भयो अहिले मैले यसो हेर्दा मलाई लागेको मेरो बुझाइ के हो भने यो चाहिँ हाम्रो निर्वाचनको बेलामा भागभन्डा गर्यो नि त होइन, जस्तै पार्टीहरू मिलेर गठबन्धन गरे होइन. सो गठबन्धन गरेर पार्टीहरूले के गर्यो भने ओके तिम्रो मान्छे यहाँ उठाउ मेरो मान्छे यहाँ उठाउँछु हामी मिलेर उठाउँ तिमी जुन पार्टीमा आस्था राख्ने भने यसलाई भोट हाल के गर्दै भने अलरेडी त्यसरी गठबन्धन गर्दै गर्दै आए यिनीहरू. सो अब अहिले के खोज्न थालेको भने उसले लोभ केमा उसलाई पलायो भने त्यत्रो गठबन्धन गरेर आएको अब अहिले पनि यहाँ सरकारमा पनि यो सरकार चलाउने देश चलाउनेवाला कुरामा नि गठबन्धन हानौँ न त भनेर लाग्यो के हो. त्यसले गर्दा तिमीले अघि भनेको पनि थियो होइन, सो त्यसले गर्दा चाहिँ अब आफैले समर्थन गराएछ सो त्यो त नैतिक प्रश्न पनि हो नि एक हिसाबले होइन. सो ऊ सत्ता पक्ष कि विपक्ष त्यो त गहन कुरा छ. यो चाहिँ खासमा ठुलो खुङ्खार कानुनविद अनि त्यसपछि खुङ्खार राजनीतिक विश्लेषकहरूलाई नै छोडिदिउँ यो सो यो के हो भन्ने कुरा चाहिँ होइन. अब हामीले 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 सल्टाउन सक्छ जस्तो मलाई लाग्दैन. तर सिम्पल कुरा चाहिँ बुझ्नुपर्ने सिम्पल कुरा चाहिँ के हो भने अहिले एकदम ठुलो कन्फ्युजन चाहिँ पार्टीहरूले के हो भने आफू शक्ति केन्द्र बन्नलाई होइन आफू पावरफुल बन्नलाई आफ्नो स्वार्थको लागि अरू कुरा सबै कुरा छोडेर पद र पावर कहाँबाट पाउँछु के गरेँ भने चाहिँ पाउँछु भन्नेतिर लागेको कारणले चाहिँ यो समस्या आयो जस्तो लाग्छ कि मलाई.
अनि यो छ नि भोटरहरूको नि त बिल्ला भयो नि दाइ. अब जस्तै अब भोट त कसलाई हालेको छ माथि गएपछि त जे गरे नि उनीहरूकै चल्ने रहेछ होइन. अब त्यो गठबन्धन गरिसकेको छ फेरि त्यो छुटेर जान मिल्ने रहेछ कस्तो व्यवस्था छ नि त यो. अब त्यसले गर्दाखेरि चाहिँ झनै अब पछि पछि भोट हाल्नै मन नलाग्ने हुन्छ कि मान्छेलाई.
तर एउटा कुरा चाहिँ यस्तो नि त भइला, जस्तै एउटा टिमले भोट हालेर पठायो नि होइन, जनता भनेको त सधैँ हामी सत्तापक्ष होइन कि, हामी सधैँ विपक्षी हो कि. सो हाम्रो ड्युटी त हामीले भोट हालेर पठायौँ. सो मेरोबाट ठाउँबाट जानेले त त्यो त सबैको सरकार हो नि त, त्यो सरकार सबैको. अब सरकारले चाहिँ ओहो मलाई फलानु मान्छे धादिङमा चाहिँ मेरो यो वडाबाट धेरै भोट आएको थियो, यो मात्र मेरो हो भन्दैन नि त त्यसले, त्यसले त के गर्छ देशै हेर्छ नि त। त्यही भएर सत्तामा जानेहरू त सबै सरकारमा समेटेको त्यो पार्टहरू त सबै सत्तापक्ष हुने भयो। अब त्यो ठ्याक्कै संसदभित्र चाहिँ हाम्रोले प्रतिनिधित्व पठाएर गरेर पठाएको मान्छेहरू जो चाहिँ अब जुन जुन सरकारमा छ, जुन जुन मन्त्रीहरू बनाएको छन्, प्रधानमन्त्री मन्त्री जो जो छन्, सो त्यसको सांसदहरू चाहिँ अभियसली त्यहाँ सत्तापक्ष भन्ने बेन्च नै हुन्छ संसदभित्र, ऊ सत्तापक्षमा बस्छ। अनि सत्तापक्षको साइडमा अर्को एउटा बेन्च हुन्छ, त्यो चाहिँ प्रतिपक्ष भन्ने बेन्च हुन्छ कि। अब मेन कुरा चाहिँ प्रतिपक्षको बेन्च खाली भयो भन्ने हो कि, जनता त सधैँ नै, हामी त सधैँ भोट हालिसकेपछि त हामी सधैँ प्रतिपक्ष नि, जनता त सधैँ आवाज उठाइरहेको हुन्छौँ, हामी बोलिरहेको हुन्छौँ, तर हाम्रो आवाज त पठाउनलाई त हामीले सदनमा पठाएको छौँ नि। सदनमा पठाइसकेकोबाट सरकार बनाउन नसकेको खण्डमा उसले त सरकारले गरेको कुरामा ए यो सरकार तिमीले गरेको यो कुरा भएन, तिम्रो यो नीतिहरूमा बहस त होला, तर सरकारले गरेको कामहरूको बारेमा होइन क्वेसन्स गर्ने, त्यो लेभलको पावरफुल प्रतिपक्ष भयो भने के भने मलाई पेलेर उसले क्वेसन्स गर्छ, निरन्तर खबरदारी गर्छ, सरकारलाई ट्र्याकमा ल्याउँछ, होइन ह्युमन बिहेभियर पनि हो जस्तो लाग्थ्यो कि कहिला, जस्तै मानौँ मलाई कसैले केही भनेन भने एकदम ठाडा हुन्छु कि यत्र जत्र होला, सो मलाई कसैले गाइड गर्छ, त्यही भएर त्यो हेर्नेकै चाहिन्छ होइन,
म त्यहीँ आउँदै थिएँ,
त्यो संसदमा हेर्नेवाला बडी चाहिँ प्रतिपक्ष हो कि।
ओके, त्यहीँ आउँदै थिएँ होइन, मैले तपाईँलाई रोकेँ बिचमा। मैले चाहिँ के बुझाएको थिएँ भने जस्तै हामीले भोट हालेर पठाइसकेपछि त हाम्रो आवाज त संसदमा कोही न कोहीले उठाइदिनुपर्छ भन्ने पनि त हो नि त, होइन एउटा संसद भइसकेपछि प्रतिनिधि बनाएर पठाउनु भनेको त हामीले त त्यसलाई हाम्रो कुराहरू चाहिँ त्यहाँ गएर उठाइदिए, हाम्रो कुरा भन्दे भन्ने पनि हो नि त दाइ, होइन अब त्यो त मेन चाहिँ प्रतिपक्षले काम गरेर देख्दी क्या म पहिला गाउँ दाइहरू, होइन अब हरेक मान्छेहरू चाहिँ अब प्रति जोस संसदमा आवाज त उठ्थ्यो नि त, केही न केही भयो भने उठ्थ्यो, मान्छे कहीँबाट मऱ्यो भने उठ्थ्यो, कहीँबाट अन्याय भएको चिजहरूमा त आवाज त उठाउँदैन जे भए पनि प्रतिपक्षले। अब हाम्रो आवाज कसले उठाइदिन्छ दाइ, अब कसले चाहिँ उठाउने हो क्या मेन कुरा भनेर चाहिँ, अब त्यति दमदार त उठ्दैन होला नि त अब आवाज कि के छ दाइ, अब कि अब सरकारले अब जे गरे नि हुने हो कि, होइन अब मेन भने चाहिँ अब हाम्रो आवाज प्रतिपक्षले नउठाए कसले उठाउँछ भन्ने हो क्या, अब त्यो चाहिँ के हो म अलि बुझिनँ।
तिमीले भने जस्तो आवाज त उठ्छ नै होला संसदमा, होइन अब त्यो किसिमको भयो भने त फेरि जनता फेरि आफै जागिहाल्छौँ, होइन अघि मैले भने जस्तो देशमा अल्टिमेटली एउटा फुल टाइम प्रतिपक्ष त छँदैछौँ, त्यो भनेको हामी जनता, अर्को मिडिया पनि छ, होइन सो अर्को भनेको संसदमा बसेर संसदभित्रै टेबुल ठोकेर रोस्टममा गएर ड्याङमा बोलिदिने मान्छे चाहिँ नहुने हो कि, त्यो लेभलको प्रतिपक्ष चाहिँ नहुने हो कि भन्ने सवालमा चाहिँ मलाई के लाग्छ भने अब सरकारले गरेको कतिपय कुराहरूमा चाहिँ जो सत्तापक्षमा छ त्यहाँ चाहिँ ह्विप लाग्छ, होइन सो उसले त्यो हिसाबले नबोल्न सक्छ, नआउन सक्छ, तर अब तिमीले अघि भनेको जस्तो संसदमा गरेको एकदम ऊ कुराहरूको बारेमा त के हुन्छ भन्ने कुरा त अब पछिको दिनमा थाहा होला, वाट नेक्स्ट, अब त्यो चाहिँ थाहा छैन मलाई, होइन त्यो संविधानविदहरूलाई थाहा होला, त्यो पछि कुरा गर्दै आउला, सो त्यो बारेमा हामी अपकमिङ डबलिजहरूमा पनि कुरा गर्न सक्छौँ, होइन ओके यो कसरी जान्छ, यो प्रोसेस के हुन्छ, यो कता जान्छ भन्ने कुरामा चाहिँ
मैले के बुझेँ भनेदेखि अब मेन अब समस्या के अबदेखि अब कम्प्लिट अब पहिला सरकार त बनिसकेपछि अब कस्तो हुन्छ प्रतिपक्ष अब काङ्ग्रेसले बन्छु भनेर चाहिँ त्यसले देखिएला, अब अहिले यसो सरस्वती बुझ्दा ब्युरोक्रेसीमा एउटा समस्याहरू
ब्युरोक्रेसी भन्दा नि
समय के निकायहरूमा सरकारी मेन निकायहरूमा चाहिँ त्यसमा समस्याहरू देखियो किनभने त्यहाँ चाहिँ थ्रेसोल कटेको नै हुनुपर्छ भनेर संविधानले राखेको छ होइन त, त्यसले गर्दाखेरि त्यहाँनिर चाहिँ समस्या क्रिएट हुने भयो। अर्को भनेको अब त्यही अर्को भनेको त मैले त खतरै देखिसकेँ नि लोकतन्त्रलाई नै अलिकति खतरा देख्छु।
तिमीले अघि भने जस्तै संसदीय प्रणालीमा चाहिँ सरकार जति महत्त्वपूर्ण छ नि प्रतिपक्ष पनि त्यस्तै महत्त्वपूर्ण हो होइन, तर अहिले चाहिँ मनपरी भयो कि।
ठिकै छ, अब आज हामीले धेरै कुराहरू गऱ्यौँ होइन दाइ, अब यसमा मैले थोर बहुत अलि नलेजहरू लिएँ होला, हाम्रो पडकास्ट जसले सुनिरहनु भएको छ उहाँहरूलाई पनि अलिअलि यसको इन्साइडहरू मिल्यो होला, इनपुटहरू मिल्यो होला। अब यो कुराहरू चाहिँ अझै गर्दै जान पर्ने रहेछ क्या दाइ, अब हामी जस्तै मान्छेहरू जसले एडभोकेसी गर्छ, जसले चाहिँ समाजमा परिवर्तन आउनुपर्छ भन्नेहरूले गर्छौँ नि हामीले, त्यस्तो मान्छेहरूले चाहिँ अब चाहिँ खबरदारीहरू गर्न चाहिँ अझै छोड्नु हुँदैन, किनभने अब प्रतिपक्ष पनि बलियो छैन अनि त्यसपछि सदनमै प्रश्न उठाउन नसक्ने भएपछि त अब मिडियाहरूको रोलहरू एकदम खतरा पाराले देखिन पऱ्यो होइन, नागरिक समाजहरू होला, हामी जस्तो मान्छेहरू जसले चाहिँ एडभोकेसी गरिरहेछ उनीहरूको पनि ठुलो भूमिका हुन्छ होला होइन। यति भन्दै अब बिस्तारै क्लोजअप गर्नुपर्ने छ त, केही छ तपाईँको भने ट्याक्क गरौँ।
मेरो खास त्यस्तो त केही छैन, यो एउटा सिम्पल अहिले आज हामीले जति कुराहरू गऱ्यौँ सो त्यसको कन्क्लुजन चाहिँ एउटा मात्र यसमा पुगिन्छ जस्तो लाग्छ होइन, त्यत्रो संविधान सभाबाट संविधान लेखियो दुई दुईपल्ट चुनाव गरेर होइन, सो अब त्यसमा चाहिँ विपक्षी दलको नेताको उसको एकदम धेरै रोलहरूको इमेजिनेसन गराएको छ संविधानमा, होइन अघि मैले पनि भने संविधानको धारा 284 चाहिँ को व्यवस्था अनुसार चाहिँ संवैधानिक परिषदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता सदस्य हुन्छ होइन अनि त्यो परिषदले चाहिँ प्रधान न्यायाधीश अथवा संवैधानिक निकायहरूको प्रमुख वा पदाधिकारीहरूको नियुक्तिको लागि सिफारिस गर्न सक्छ अब विपक्षी दलको नेता नहुँदा चाहिँ त्यो परिषदको काम कारवाही नै प्रभावित हुने हो कि भन्ने जस्तो क्वेसन्सहरू पनि छ होइन सो यो त बिस्तारै सेटल अप हुँदै जाला होइन सो यो यसमा केही पनि त्यस्तै केही छैन ओके कैलाश आज हामीले धेरै कुराकानी गऱ्यौँ सो जतिले हाम्रो डबलीको गफका सुन्नुभयो तपाईँलाई हाम्रो डबली कस्तो लाग्यो होइन हाम्रो डबलीको बारेमा केही कुरा भन्न मन लाग्यो भने चाहिँ हामीलाई podcast@tandurichaso.net आफ्नो कुरा लेखेर पठाउन सक्नुहुन्छ
तपाईँहरूलाई हाम्रो पोडकास्ट कस्तो लाग्यो त्यसको बारेमा प्रतिक्रिया दिनुहोला र हामी ट्विटरमा छौँ हामी टिकटकमा छौँ इन्स्टाग्राममा छौँ विभिन्न हामी सोसियल मिडिया प्लेटफर्महरूमा छौँ त्यसमा तपाईँहरू जोडिन सक्नुहुन्छ यदि तपाईँलाई हाम्रो पडकास्ट राम्रो लाग्छ भने सब्सक्राइब गर्नुहोला र आफ्नो साथीभाइहरूलाई आज नै सेयर गरिदिनुहोला किनभने राम्रो कुराहरू सेयर गर्नुपर्छ
ओके कैलाश फेरि अर्को दिन फेरि अर्को विषयमा गफ गर्नलाई फेरि डबलीमा भेटौँला आजको लागि हामी दुवैजना यहाँबाट बिदा हुन्छौँ
बाई बाई